أنت أحلى هو. صلي على محمد كما أنت أحلى هو. صلي على محمد كما أنت أحلى هو. صلي على محمد كما أنت أحلى هو. وقلبنا ما أنت أحلى هو. فإنك أنت أحلى التقوى وأحلى المغفرة. الله أكبر. میرے محترم دوستو، اللہ جل شانہ نے اس کائنات میں تین نظام بنائے ہیں. اس ساری کائنات میں اللہ پاک نے تین نظام بنائے ہیں. ایک نظام وہ ہے جس میں خوشیاں ہی خوشی ہیں، خوشیاں ہی خوشی، غم نام کی چیز ہی نہیں ہے. سدا خوشیاں، سدا بہار خوشیاں، ہمیشہ خوشیاں. غم نام کی چیز کبھی نہ نظر آئے گی سوچ میں، گمان میں، خیال میں، دیکھنے میں، عمل میں. غم نہیں ہے، وہ صرف جنت میں ہو سکتا ہے، اس دنیا میں ممکن ہے ہی نہیں. صرف اور صرف جنت میں ایسا نظام ممکن ہو سکتا ہے. خوشیاں اور ایک غم ہی غم ہے، خوشی ہے ہی نہیں. اتنے غم، اتنے غم، اتنے غم، تو اب تو گھبرا کے کہتے ہیں کہ مر جائیں گے، اور مر کے بھی چین نہ پایا تو کدھر جائیں گے. غم ہی غم، اور وہ صرف جہنم ہی ہے جس میں صرف غم ہی غم، غم ہی غم، غم ہی غم. خوشیاں ہیں ہی نہیں جہنم میں، خوشیاں ہیں ہی نہیں. ایک نظام ہے جو عنقریب آنے والا ہے، جس میں ایک طرف خوشیاں اور ایک طرف غم، اور خوشیاں بھی دائمی اور غم بھی دائمی، اور خوشیاں بھی ہمیشہ کی اور غم بھی ہمیشہ کی، اور خوشیاں بھی ختم نہ ہونے والی اور غم بھی ختم نہ ہونے والے. اور خوشیوں کو زوال نہیں اور غم کو زوال نہیں، اور خوشیوں کو عروج ہی عروج ہے اور غم کو عروج ہی عروج ہے. جہنمی کا غم روز بڑھے گا، جنتی کی خوشیاں روز بڑھیں گی. ایک اور نظام ہے جو ان کے درمیان ہے، جس میں غم اور خوشیاں دونوں برابر ہیں. کبھی غم، کبھی خوشیاں، کبھی رنج، کبھی مسرت. ایک اور نظام ہے جو ان دونوں کے درمیان ہے، وہ اس دنیا کا نظام ہے، عالم شہود ہے، جو اس وقت ہمارے آپ کے سامنے ہے. کبھی خوشیاں ہوتی ہیں، کبھی غم ہوتے ہیں، پھر خوشیاں چلی جاتی ہیں تو غم آ جاتے ہیں، پھر غم چلے جاتے ہیں تو خوشیاں آ جاتی ہیں. ویسے بھی مومن کے لیے خوشیاں تھوڑی، غم زیادہ. خوشیاں تھوڑی کیوں؟ کانٹوں کی عمر سدا ہوتی ہے، پھولوں کی سدا نہیں ہوتی. پھول آتے اور مرجھا جاتے ہیں، اور پھول کی خوشبو چلی جاتی ہے، کانٹے کی جبن اس کا داغ بعض اوقات جلد پہ سالہ سال رہتا ہے. آدمی دیکھتے ہی محسوس کرتا ہے فلا جگہ کانٹوں سے الجھا تھا، یا اس کے نشان میرے جلد پہ، میری جسم پہ پڑے ہوئے ہیں. یہ ایک نظام ہے جس میں غم ہیں سارے یا خوشیاں ہیں ساری. اس نظام کو کہتے ہیں رضا بالقضا، کہ اللہ جل شانہ کی رضا پہ راضی رہنا، اللہ جل شانہ کی رضا پہ راضی رہنا. یا اللہ، تو جو حال میرے اوپر لایا ہے میں ہر حال میں تجھ سے راضی ہوں. حضرت ذوالنون مصری رحمت اللہ علیہ بڑے اللہ والے گزرے ہیں، حضرت حبیب اجمی رحمت اللہ علیہ کے شیخ تھے، اور ان سے کسی نے پوچھا کیا حال ہے، کہ اس بندے کا حال کیا پوچھتے ہو، اس بندے کا حال کیا پوچھتے ہو جس کو ہر وقت جو بھی مل رہا اس کی مرضی کے مطابق مل رہا ہے مجھے، اور جو بھی لمحہ ہے، جو بھی گھڑی ہے، جو بھی ساتھ ہے اور جو بھی حال ہے، وہ سب میری مرضی کے مطابق ہے، میرا حال پوچھتے ہو. اس نے کہا، یہ آپ کے کیسے ہیں، हर चीज आपकी मर्जी के मुताबिक, कैसे मुमकिन है कि हर चीज आपकी मर्जी के मुताबिक, कोई आपकी पसंद होगी कोई ना पसंद होगी। मर्जी तो कहते हैं पसंद को, आपने कैसे कह दिया कि हर चीज मेरी मर्जी के मुताबिक है। फरमाया जब मैं, जिस दिन से मैंने अपनी मर्जी को अल्लाह की मर्जी में कुर्बान किया है, उस दिन हर चीज मेरी मर्जी के मुताबिक है। मेरे मन में थी बड़ी चाहतें, मेरे दिल में थी बड़ी लज्जतें, मगर उसकी लज्जत इश्क ने सभी लज्जतों को मिटा दिया। हर चीज में लज्जत है अगर दिल में मजा हो, उल्फत में बराबर है वफा हो या जफा हो। हर चीज में लज्जत है अगर दिल में मजा हो। जिस दिन मैंने अपनी मर्जी को अल्लाह जल्ल शानहु की मर्जी के ताबे कर दिया, बस मुझे हर चीज में अब मजा आना शुरू हो गया है। एक बुजुर्ग थे, उनको बुखार होता ना, कोई तकलीफ होती, ज्यादा तकलीफ होती तो थोड़ा थोड़ा हाय हाय करते, बहुत ज्यादा होती तो, वरना तो तकलीफ बर्दाश्त करते। रजा बिल कजा को देखें आप जरा। और एक उनके साथ और अल्लाह वाले थे, उनको थोड़ी तकलीफ होती तो ज्यादा हाय हाय करते। एक बंदे ने पूछा, हजरत उनको तो ज्यादा तकलीफ होती है तो बहुत ज्यादा होने के बाद थोड़ी हाय हाय करते हैं, आह आह करते हैं। होने लगे, भाई उनका हौसला बहुत बड़ा है, उनसे जाके पूछो। उनसे पूछा कि हजरत ज्यादा तकलीफ हो, थोड़ी तकलीफ बर्दाश्त, फिर बर्दाश्त, फिर बहुत बढ़ जाए तो आप बहुत ज्यादा फिर होने के बाद थोड़ी थोड़ी हाय हाय करते हैं। कहने लगे, अल्लाह पाक फरमाएंगे अच्छा फिर हम तकलीफ देते हैं, फिर तो शिकवे करता है, शिकवे करता है। जो खुशियां दी थी उस पे तो खुश हुआ था, फिर गम भी हमारे हैं, खुशियां भी हमारी हैं, और अगर हमने गम दे दिया फिर जमाने से शिकवे बैठा कर रहा कि फलाने ऐसा कर दिया, फलाने ऐसा कर दिया। एक बंदा मुझसे कहने लगा, मेरी तो घर में चलती नहीं, मेरी माँ की चलती है, मुझे तो घर में मजदूर बनाया हुआ है। मैंने कहा, खुशकिस्मत है तेरी अम्मा की घर में चलती है। अच्छा, उनकी खिदमत में गए जो थोड़ी तकलीफ पे ज्यादा हाय हाय करते थे, हजरत वो तो हाल ही उनका ये है कि थोड़ी तकलीफ पे ज्यादा कहने लगे। उनका तो बड़ा हौसला है, और मैं थोड़ी तकलीफ पे ज्यादा इसलिए करता हूँ कि उसी ने तकलीफ दी है और उसी ने गम दिया है। जब हाय हाय करता हूँ तो कहता हूँ अल्लाह बस इतना काफी है, अब ज्यादा बर्दाश्त करो। अल्लाह के अच्छा फिर बड़ा बनने की कोशिश करता है, ज्यादा पहलवान बनने की कोशिश करते हैं, ले फिर तुझे और रगड़ा लगाता हूं। मैं कहता हूं या अल्लाह नहीं, बस थोड़ा थोड़ा इतना काफी है। और मैंने एक साहब को देखा परा पंचायत के अंदर, वो पंचायत में उसके खिलाफ फैसला हो गया, उसने कुछ चोरी की, और वहां का जो चौधरी था ना, उसने यूं जूता उतारा, हल्का सा उसने खुसा पहना हुआ था डेढ़ छटांक का। अब वो क्या लगे, वो थोड़ा सा मारे वो ज्यादा हाय हाय करे, उसने दो तीन मारने के बाद छोड़ दिया और उसके अंत में कोई आंसू नहीं, कोई गम नहीं। पूछा क्यों हाय करता, कह रहा हाय ज्यादा करता हूं ताकि थोड़े लगे। ये अल्लाह वालों की जो अदाएं हैं, मैंने आपके खिदमत में अर्ज किया कि एक तरफ कि अल्लाह जल्ला शानु ने जहां खुशियां दी हैं, अगर थोड़े से गम दे दिए तो थोड़े से गम दे के मैं अल्लाह का शिकवा करूं, और उधर ये रजा बिल कजा है कि अल्लाह मैं तुझसे राजी हूं, और उसकी रजा को सामने रखने के लिए किया जा रहा। क्यों? उसकी रजा को सामने रखने के लिए किया जा रहा। और उस तरफ ये है कि उसने अगर गम दे दिए तो उस पे जो है उस गम के सामने फरियाद है, उसकी रजा को सामने रख के किया जा रहा। जब बंदे के सामने अल्लाह जल्ल शानहु की रजा आ जाती है कि या अल्लाह तू अगर इस हाल में मुझसे राजी है तो मैं तुझसे राजी हूं, अगर इस हाल में रख के तू मुझसे राजी है। हज़रत निज़ामुद्दीन औलिया रहमतुल्लाह अलैह के दौर की बात है, उनकी खिदमत में जो है एक दरवेश आए, साथ उनकी लौंडी थी, और कहने लगे कि हजरत मुझे फाका आ गया और बहुत अरसे से गुर्बत ने घेर लिया, घर का हर चीज बिक गया, सामान सब खत्म हो गया। मैंने इस लौंडी को कहा कि मेरी वजह से तू भी भूखी रहती है, मैं तुझे फरोख्त कर देता हूं, और तुझसे जो माल आएगा कुछ तो वो मैं, मेरे कुछ दिन अच्छे गुजर जाएंगे। और लौंडी से कहा कि चलो ऐसा होगा कि चू जहां जाएगी तुझे कम अज कम खाने की रोटी तो मिल जाएगी, تو لونڈی مجھے کہنے لگی، حضرت نظام الدین اولیاء رحمۃ اللہ علیہ فرمانے لگے، لونڈی نے کہا کہ ٹھیک ہے، لیکن ایسی جگہ فروخت کیجئے گا جہاں کوئی اللہ والا ہو، میری اللہ اللہ میں خلل نہ پڑے، کوئی ایسا بندہ ہو جو اللہ جل شانہ کے نام سے تنگ آتا ہو اور میں نے تو اس کریم کو منانا ہے، تو کہیں ایسا نہ ہو کہ اس سے خلل پڑے۔ تو ان کے جی میں آیا، کہنے لگے کہ میرے جی میں آیا کہ اس دور میں بڑے اللہ والے تو حضرت نظام الدین ہیں، جو حضرت شیخ فرید الدین رحمۃ اللہ علیہ شکر گنج پاک پتن والے ان کے مرید ہیں، ان کے پاس نہ تجھے میں چھوڑا ہوں۔ کہنے لگے نہیں، وہ اللہ والے نہیں ہیں، اگر وہ اللہ والے ہوئے تو پھر سارے اللہ والے ہوئے، پھر کیا تجھے ان پہ کیا اعتراض ہے؟ تو کہنے لگی ان پہ پہلا اعتراض یہ ہے کہ وہ لنگر میں سے روٹی کھاتے ہیں جبکہ وہ مدرسے کا حصہ ہے، اللہ والے جو ہیں مشکوک مال نہیں کھاتے، اور دوسرا اعتراض ان پہ یہ ہے کہ سارا جہان ان کی تعریف کرتا ہے، میں نے آج تک ان پہ اعتراض اور تنقید اور ان پہ بہتان کوئی سنا ہی نہیں، وہ تو انبیاء کرام پہ بھی اعتراض ہوئے، یہ لگتا ہے نبی سے بڑھ کے ہیں، نعوذ باللہ، لگتا ہے اللہ والے نہیں ہیں، اللہ والوں کے اعتراض ہوتے ہیں، انگلیاں اٹھتی ہیں۔ اور تیسرا اعتراض یہ ہے کہ انہیں میں نے سدا صحت مند دیکھا ہے، تکلیف میں دیکھا ہی نہیں ہے، تو تکلیف میں تو اللہ والوں کو آتی، انبیاء کرام کو آئیں۔ تو حضرت میں اس اپنی لونڈی کو آپ کے پاس لے کے آیا ہوں کہ ان تین سوالوں کے جواب چاہیے، ہم اپنی طرف سے جواب ایسے کرتے رہیں، کہیں ایسا نہ ہو کہ آپ کی گستاخی اور بدگمانی نہ ہو جائے، یہ تین سوال آپ ہمیں عطا فرمائیں۔ تو حضرت نے فرمایا، کل میں فلاں شہر میں نے کچھ وقت مقرر کیا ہوا ہے اپنی روزی کے لیے، سارا وقت میں اللہ اللہ کو دیتا ہوں، مختلف مخلوق کی خدمت کرتا ہوں، اپنے پیٹ پالنے کے لیے اللہ نے جو نظام بنایا ہے اسباب کے طور پہ، میں جنگل سے لکڑیاں کاٹ کے لیتا ہوں، شہر کے دروازے پہ فلاں وقت میں پہنچتا ہوں، جنگل سے لکڑیاں کاٹ کے آپ دونوں فلاں وقت آ جانا، اور میرے پیچھے پیچھے چلتے آنا، دیکھو کسی چیز کا جواب نہ دینا، جو سننا سنتے چلے آنا۔ اب یہ پہنچے وہاں، جب پہنچے شیخ تشریف لائے، لکڑیاں کاٹ کے اب چلے جا رہے اور پیچھے چلے جا رہے، ایک بندہ کہنے لگا، دیکھو کیسے اللہ والے ہیں، ان کے پاس رئیس آتے ہیں، ان کے پاس امیر لوگ بادشاہ آتے ہیں، لیکن اپنی مزدوری خود کر کے کھاتے ہیں۔ آگے گئے تو کہنے لگے، ایک بندہ کہنے لگا، ان کے پاس رئیس بادشاہ لوگ آتے ہیں، اشرفیوں کی جواہر کی درہم کی دینار کی تھیلیاں لاتے ہیں، انہوں نے ڈھونگ رچایا ہوا ہے کہ میں خود مزدوری کر کے کھاتا ہوں، یہ سارا کا سارا دھوکہ ہے، حالانکہ ان کے پاس تو بڑا مال آتا ہے۔ اب کسی نے کیا کہا، کسی نے کہا دیکھو خود جا رہے ہیں، پیچھے عورت بھی آ رہی ہے، کسی نے کیا کہا، کسی نے کیا کہا۔ اب وہ خاتون سنتی چلی گئی، سنتے سنتے جب پہنچی نا وہاں، کہنے لگی، شیخ ایک سوال کا جواب مل گیا ہے، بس ٹھیک ہے، میں نے دونوں پہلو دیکھ لیے ہیں، مجھے اب تک کانوں میں ایک آواز سنی تھی، اب دونوں آوازیں آ گئی ہیں۔ اور دوسرا سوال کا جواب کہنے فرمانے لگے، میں تھوڑی سی دیر روزی کو دیتا ہوں، میرا کریم اس میں برکت عطا فرما دیتا ہے، اسی سے یہ سارا نظام آٹا وغیرہ جو بھی ہے لنگر کا میں لیتا ہوں، اور اللہ پاک اسی سے برکت دیتے ہیں، اور میں بھی کھاتا ہوں، جو اللہ اللہ سیکھنے آتے ہیں وہ بھی کھاتے ہیں، تو اگر میں اس میں سے کھا لیتا ہوں تو رزق تو اللہ نے مجھے دیا ہوا ہے، میری کمائی کا ہے، تو میرے لیے حلال ہے۔ اور تیسرا اور آخری سوال کہ آپ کو کسی تکلیف میں نہیں دیکھا، فرمانے لگے، میری پیٹھ سے کپڑا اٹھاؤ، اس بزرگ نے پیٹھ سے کپڑا اٹھایا، ایک زخم تھا، اس پہ کیڑا بیٹھا تھا، فرمانے لگے، جب یہ کیڑا مجھے ڈستا ہے، کاٹتا ہے، تو ایسی تکلیف ہوتی ہے جیسے تلوار کا گھاؤ، یعنی تلوار کا وار، اور پھر میں اللہ کی رضا پہ راضی آتا ہوں، رضا بالقضا راضیتم مرضیہ، رضا بالقضا، اس کی کریم کی رضا پہ راضی ہوتا ہوں، پھر کبھی یہ کیڑا نیچے گر جاتا ہے تو اٹھا کے واپس وہیں رکھتا ہوں، کریم نے تیری غذا تو یہاں رکھی ہے، تو کہاں جا رہا ہے؟ جو اللہ کا بندہ ہو جاتا ہے، اللہ کے ساتھ تعلق بن جاتا ہے، وہ اللہ کی ہر رضا پہ جو ہے اس رضا بالقضا کہ اس پہ راضی رہتا ہے کہ الہی تو نے اگر مجھے اس حال میں رکھا ہے تو اس حال میں رکھنے میں تیرے لیے کوئی خیر ہی ہوگی، یا اللہ کوئی ایسی رحمت ہی ہوگی جو مجھے سمجھ نہیں آ رہی۔ بعض اوقات ہم اللہ والوں کے بارے میں یا اللہ والوں کے ساتھ چل کے ان کی بعض ایسی چیزیں ہوتی ہیں جو سمجھ نہیں آتی، اور اس قصے کو قرآن پاک نے اللہ نے وضاحت سے بیان کیا ہے، غالباً سورۃ کہف میں حضرت موسیٰ اور حضرت خضر علیہ السلام کا قصہ ہے، اس میں اللہ جل شانہ نے یہ واضح بیان کیا ہے. اصل میں یہ قصہ جو ہوا یہ کہ حضرت موسیٰ علیہ السلام سے اللہ جل شانہ کے کسی بندے نے پوچھا اس دنیا میں سب سے بڑا عالم کون ہے اس کائنات میں، اور نبی سے بڑھ کے کوئی عالم نہیں ہوتا. اللہ پاک نے نبی کو اپنا علم دیا ہوتا ہے، اللہ نے نبی کو اپنا حلم دیا ہوتا ہے، اللہ جل شانہ نے اپنے نبی کو اپنی کائنات کا نظام دیا ہوا ہوتا ہے. تو انہوں نے حضرت موسیٰ علیہ السلام نے فرمایا میں سب سے بڑا عالم ہوں. اللہ جل شانہ کو یہ جواب جو ہے ناگوار گزرا. اللہ پاک یعنی یہ فرما دیتے کہ اللہ ہی جانے کون عالم ہے، خدا کی باتیں خدا ہی جانے. تو اللہ جل شانہ نے آپ سے فرمایا موسیٰ علیہ السلام سے، اصل میں تعلق تھا نا، اور تعلق جہاں ہو تو پھول بھی پتھر بعض وقت لگ جاتا ہے. جیسے حضرت منصور حلاج رحمت اللہ علیہ کو لوگ پتھر مار رہے تھے، حضرت شبلی ابو بکر بن مجاہد شبلی رحمت اللہ علیہ انہوں نے آ کے ایک پھول مار دیا تو ان کی چیخ نکل گئی، کہنے لگے لوگ آپ کو پتھر مار رہے اور آپ جو ہے میرا پھول لگا. کہنے لگے وہ جانتے نہیں تھے، تو جانتا تھا، وہ ان سے محبت کیا، تجھ سے محبت اور یارانہ اور انس تھا، تیرا پھول میں مجھے پتھر لگ گیا. تو میں ان کا تذکرہ کر رہا تھا. کن کا؟ موسیٰ. اب حضرت خضر علیہ السلام کی خدمت میں پہنچے اور حضرت خضر علیہ السلام نے جو بات فرمائی نا وہ یہ فرمائی، دیکھیں میرے ساتھ چلنا ہے تو سوال نہیں کرنا، بس خاموشی سے چلنا ہے. انہوں نے وعدہ کر لیا کہ میں سوال نہیں کروں گا. اب وہاں ایسی انوکھی ان کے واقعات سامنے آئے، جو بہت ہی زیادہ حیرت انگیز تھے. ایسے انوکھے واقعات سامنے آئے، اب یہ ہر واقعے پہ سوال کر بیٹھتے اور خضر صاحب سام فرماتے لے بھائی اب ہمارا آپ کا ساتھ چلنا مشکل ہو گیا. یہ کہتے اچھا ٹھیک ہے میں آئندہ سوال نہیں کروں گا، یہ فرماتے. اب اس میں جو واقعہ آیا کہ ایک بچے کی گردن مروڑ کے حضرت خضر علیہ السلام نے اس بچے کو ختم کر دیا. اب یہ بڑے حیران کہ اتنا خوبصورت بچہ تھا اور اس کو آپ نے قتل کر دیا. دیکھو ایک بات سننا، یہ شریعت کا نظام ہے نا، اس میں حدود ہیں، قصاص ہے، حدود قانون ہے کہ قتل کرنے سے قتل ہے، فلاں تکلیف دینے کا جرم یہ ہے، فلاں کا یہ ہے. ایک شریعت کا نظام ہے، ایک وہ نظام ہے جو لاہوتی اور ملاکوتی نظام ہے. ہمارے نظام اس نظام سے بالاتر نظام ہے، وہ اللہ جل شانہ کا ایسا نظام ہے جہاں ہماری عقل کام نہیں کرتی، اور عقل سے چلنے والے اس نظام کے بارے میں سوچ نہیں سکتے. وہاں وہ سوچ سکتا ہے، یہاں وہ اس شخص کو اس نظام کا پتہ چل سکتا ہے جو عشق سے چلنے والا ہو، جو محبت سے چلنے والا ہو. عقل سے چلنے والا وہاں ٹھہر جاتا ہے. اب انہوں نے پوچھا یہ کیا کیا آپ نے، انہوں نے فرمایا خاموش رہو، اللہ جل شانہ کی مشیت اور اللہ کی رضا اسی میں ہے، میں نے کر دیا. انہوں نے پھر سوال فرمایا، آخر فرمایا کہ یہ بچہ بڑا ہو کے سرکش اور نافرمان بنتا اور والدین کی پکڑ کا ذریعہ بنتا، اللہ پاک نے اس کو ختم کر دیا، اس کا بدل اللہ انہیں اور دے دیا. اس میں اللہ کی رضا تھی. اب کشتی استعمال کی اور اس کشتی کا ایک تختہ توڑ دیا. پھر بول پڑے موسیٰ علیہ السلام کہ آپ نے یہ کیا کیا. اور پھر بول پڑے، چلو پھر منت کے بعد اور معذرت کے بعد انہوں نے فرمایا کہ یہ کشتی جو ہے یہ نئی تھی، اور جو یہ ایسے لوگوں کی تھی جو مسکین تھے، یتیم تھے، اور بادشاہ پکڑ لیتا، میں نے اس کو ایسا کر دیا کہ اس کے اندر نقص ڈال دیا، اب نقص ہوگا تو وہ پکڑے گا نہیں. چلو کم از کم مرمت کر کے پھر یہ روزی تو کرتے ہی رہیں گے، ورنہ تو ساری کشتی اس کی پکڑ لے گا. یہ جو سارا قصہ آیا ہے قرآن پاک میں وضاحت سے آیا ہے، میں نے مختصر سے کچھ دو واقعات آپ کی خدمت میں عرض کیے ہیں. یہ سارا کا سارا قصہ رضا بالقضا پہ ہے کہ میرا رب اس پہ راضی ہے، اس چیز پہ میرا اللہ چاہتا ہے ہو جاتا ہے. اور جب بندہ اللہ کی رضا پہ راضی ہو جاتا ہے نا، اللہ والا کہ یا اللہ اس چیز میں اگر تیرے لیے خیر ہے تو میں راضی ہوں، جو بندہ اللہ کی رضا پہ راضی ہو جاتا ہے بہت سی مشکلات، بہت سی ٹینشن اور بہت سے مسائل اس کے حل ہو جاتے ہیں، اور جب اللہ کی رضا پہ راضی نہیں ہوتا تو اس کی ساری مصیبتیں بڑھ جاتی ہیں۔ میں ایک صاحب کی اللہ والی کی عیادت کرنے گیا، مجھ سے فرمانے لگے 14 سال ہو گئے ہیں میں بستر پہ پڑا ہوں۔ 14 سال، اللہ اکبر، ارے 14 گھنٹے بستر پہ پڑے رہنے کی حالت کیا ہو جاتی ہے؟ 14 سال۔ ہر تھوڑی دیر کے بعد فرماتے الحمدللہ، اللہ کا شکر ہے میں بالکل ٹھیک ہوں، مجھے کچھ بھی نہیں ہے، اللہ پاک کا کرم ہے، اللہ کا احسان ہے۔ میں ان کی حالت دیکھتا، 14 سال کا عرصہ دیکھتا، اور ان کی زندگی کا وہ نظام دیکھتا، اور پھر ادھر شکر، اور دل کی گہرائیوں سے شکر، اور اندر کی کیفیت کے ساتھ شکر، اور اللہ کی رضا پہ راضی ہونا۔ میں کہتا واہ کریم، ایسے لوگ بھی ہیں۔ زندگی کا ایک واقعہ دیکھا میں نے، ہمارے کچھ پریکٹیکل ہو رہے تھے اور ایمرجنسی وارڈ میں ہماری ڈیوٹی لگی ہوئی تھی، میں وہاں تھا تو 2 نوجوان آئے ایمرجنسی میں۔ ہوا یہ کہ دیوار بنا رہے تھے، دیوار جب اوپر پہنچی تو دیوار ان کے اوپر گر گئی۔ ایک بڑا بھائی تھا، اس کی عمر ہوگی تقریباً 20-22 سال کی، ان صاحب کا بیٹا تھا۔ ایک چھوٹا تھا جو 10-12 سال کا تھا، بڑا زیادہ مضروب تھا، اس کے اوپر چوٹیں زیادہ تھیں، اس کا پیٹ کا نچلا حصہ پھٹ گیا تھا۔ اور میں اوپر کھڑا تھا، ہمارے پروفیسر تھے وہ اوپر کھڑے تھے، اور اسی کھڑے کھڑے وہ ان کا جو ہے والد صاحب، وہ کچھ دوائیں لینے گئے لیکن اس نے دم توڑ دیا، اس کے سینے کو حرکت دی، جو بھی سلسلہ ہے کیا، آکسیجن وغیرہ، وہ ختم ہو گیا۔ اور جو دوسرا چھوٹا تھا اس کی صرف ٹانگ ٹوٹی تھی، باقی وہ ٹھیک تھا۔ اب یقین جانیے مجھے وہ گھڑی ابھی تک سامنے ہے، وہ صاحب پتہ نہیں کہاں کے تھے، وہ گھڑی اور ان شخص کا وہ چہرہ سا مدھم سا یاد ہے جب وہ آئے نا، ان کے ہاتھ میں دوائیں تھامی ہوئی تھی اور بڑے بدحواسی کی عالم میں وہ آئے تھے۔ تو میں نے کہا جی آپ کا بیٹا تو فوت ہو گیا ہے، جب میں نے ان سے یہ عرض کیا نا کہ آپ کا بیٹا ختم ہو گیا ہے، کہنے لگا اچھا چلو اسی کی چیز سے اس نے لے لی الحمدللہ، واہ کریم واہ، راضیہ۔ یہ ہے رضا بالقضاء۔ ہاں ہاں، 22 سال بیٹے کو پالنا اور اس سے امیدیں، اس کی کڑیل جوانی، اوہو، بس یہی لفظ سمائے اس شخص نے، یہی لفظ اور کوئی لفظ نہیں کہا۔ اس کریم کے ہاں کیا حکمتیں ہیں، نظام کے عالم کی، ساری دنیا کی کیا حکمتیں ہیں، وہی جانتا ہے جو اس کی رضا پہ راضی ہو گیا، اس دنیا میں راحت پا گیا، آخرت میں راحت پا گیا۔ یہ جو سامری تھا نا، سامری، اس کا نام بھی موسیٰ تھا، سامری کا نام بھی موسیٰ تھا۔ جب یہ پیدا ہوا، یہ اس دور میں پیدا ہوا جب فرعون بچوں کو قتل کرا رہا تھا، اور فرعون کی دربار کے جو کاہن تھے، یعنی پیشین گوئی کرنے والے، انہوں نے یہ کہا تھا کہ ایک بچہ آئے گا جو تیرے اقتدار کے زوال کا ذریعہ بنے گا، اور ان تاریخوں میں آئے گا، ماں کے پیٹ میں آئے گا۔ اس نے بہت زیادہ احتیاطیں کی، اسی رات عورتوں کو علیحدہ کر دیا، مردوں کو علیحدہ کر دیا ساری نگری کے، اور عورتوں کا نگران بنایا موسیٰ علیہ السلام کی والدہ کو، مردوں کا نگران بنایا موسیٰ علیہ السلام کو۔ کریم کا نظام ہے، اللہ پاک نے ان دونوں کو ملا دیا، اور اللہ پاک نے حضرت موسیٰ علیہ السلام کو اما کے پیٹ میں ڈال دیا۔ اب کاہنوں نے کہا کہ وہ جو خطرہ تھا وہ تو ہو گیا، اب اس نے کہا جو بچہ پیدا ہو، جو لڑکا ہو، اس کو قتل کرو۔ ہزارہا بچے اس نے قتل کرائے۔ اب یہ موسیٰ جو جس کا نام سامری تھا، جب یہ پیدا ہوا تو اس کی والدہ نے اسے غار میں جا کے رکھ دیا، اس ڈر سے کہ کہیں قتل نہ ہو۔ اللہ جل شانہ نے حضرت جبریل علیہ السلام کو بھیجتے تھے اور اس کی پرورش فرماتے تھے، اور اس کی پرورش اللہ پاک فرما رہے تھے۔ इसकी परवरिश फरमा रहे हैं। आप हैरान होंगे जिसकी जिस मूसा की परवरिश जिब्रील कर रहा वो तो बन गया सामरी, जिसने खुदा के खुदाई का दावा किया और बछड़ा बनाया, और जिस मूसा की परवरिश कर रहा फिरौन वो बन गया नबी, और अल्लाह का खास नबी, और नबी भी ऐसे कि कलीमुल्लाह, अल्लाह से कलाम करने वाले बगैर किसी वास्ते के। यह है उस करीम की हिकमतें, यह उस करीम की बेनियाजियां हैं, यह उस करीम की हिकमतें हैं कि वो जिस तरह चाहे जैसे कर दे, जिस तरह चाहे जैसे कर दे। जब इंसान इन हिकमतों पे राजी होता है ना कि अल्लाह मुझे तो पता नहीं, सुभानक ला इल्म ला, बस सारी सारे इल्म की, सारी फरासत की, सारे फहम की और सारे इदराक की और सारे शऊर की ये नफी कर दी इसने, सुभानक ला इल्म लना इल्ला मा अल्लमतना, बस जो आप मुझे सिखा दें वही वही है, बाकी तो कुछ है ही नहीं। अल्लाह जल्ल शानहु की हिकमतें हैं, और जो अल्लाह की हर हिकमत पे राजी हो जाए, जो अल्लाह की हर हिकमत पे राजी हो जाए, आप यकीन जानिए अल्लाह पाक उसको कायनात में अजीब नेमतें अता फरमाते हैं। सबसे पहली नेमत जो मिलती है, जो रज़ा बिल कज़ा जिसको मयस्सर हो, जिसको रज़ा बिल कज़ा अल्लाह जल्ल शानहु अता फरमा दें और उसकी कोशिश कर ले, जो सबसे पहली नेमत उसको मिलती है वो ज़हनी और दिल का सुकून मिलता है। अल्लाह पाक उसको दिल का सुकून अता फरमाते हैं, और जिससे रज़ा बिल कज़ा छिनती है उससे दिल का सुकून छिन जाता है, अंदर का चैन छिन जाता है। अल्लाह की हर चीज पे एतराज करेगा, अल्लाह पाक की हर बनावट पे एतराज करेगा। अल्लाह पाक की इसमें क्या हिकमत है, मेरा करीम क्या चाहता है, मेरा रब क्या चाहता है और उसने क्या किया है, वह कहेगा जो अल्लाह पाक ने किया वो सही किया, मुझे समझ आए ना आए, मेरे अल्लाह के हर करने का नाम सही है। जैसे मैंने हजरत जुनून मिस्री रहमतुल्लाह अलैह की बात सुनाई, वो सुन लगा कि जब से मैंने अपनी मर्जी को अल्लाह की मर्जी में फना किया है तो मेरा, मैं कहता हूँ हर चीज मेरी मर्जी से हो रही है, जो मेरा रब चाहता है बस उसी में खैर ही खैर है। फरमाया कि ये जो मर गया ना बच्चा, इसका मरना खैर था, जिसको औलाद नहीं मिली उसका औलाद का ना मिलना खैर है। इंसान कहता है बाज़ औक़ात कि ये क्या हुआ, मेरे साथ जुल्म हुआ, ज्यादती हुई, अरे तुझे रिज़्क थोड़ा मिला, तेरे इस रिज़्क थोड़े मिलने में खैर है, तेरी सारी ख्वाहिशों की तकमील नहीं हुई इसमें खैर है। और इसमें क्या खैर है, बाज़ औक़ात वो खैरें अल्लाह दिखा भी देते हैं, वो खैरें अल्लाह दिखा भी देते हैं कि बंदा कहता है कि ओहो वाकई मैं तो समझता था कि ये मुसीबत है, लेकिन ये अल्लाह तेरा शुक्र है। कि कारून के जमाने में, कारून के जमाने में उसकी उसकी चाबियां ऊंटों की एक जमात उठा के चलती थी, और उसके पास खजाने इतने ज्यादा थे, जब उसको अल्लाह जल्ल शानहु ने धंसा दिया ना जमीन में, उसके खजाने समेत अब उसके दौर में उसके माल के ऊपर जो ललचाई हुई नजरों से देखते थे और जो कहते थे हमें भी इतना माल मिल जाए, वो कहने लगे या अल्लाह तेरा शुक्र है, हम तो बहुत मांगते थे, हमारी ये दुआ अगर पूरी हो जाती हम भी ऐसे हो जाते। अरे जो हमारी आपकी बाल दुआएं कबूल नहीं होती, だから。 مجھ سے مقابلہ کرتا ہے، کیوں؟ بس یا اللہ تیرے ہر کرنے میں خیر ہی خیر ہے، سمجھ آئے یا نہ آئے، عقل مانے یا نہ مانے، شعور میں آئے یا نہ آئے، بس خیر ہی خیر ہے، لطف سجن دم بدم، کار سجن گاہ گاہ، ایمی سجن واہ واہ تے اومی سجن واہ واہ، بس اس کے ہر کرنے میں خیر ہی خیر ہے، خیر ہی خیر ہے، خیر ہی خیر ہے. اب تو میڈیکل وہی ترس کر رہا ہوں نا، نفسیات کی سائنس یہ کہتی ہے کہ وہ کہتے ہیں کہ اس سے بندہ بہت بڑی مصیبتوں سے بچ جاتا ہے، بہت بڑی پریشانیوں سے بچ جاتا ہے. اور جو آج کی نئی جو جسے ماڈرن ڈیزیز کہتے ہیں، نئی بیماریاں ہیں، وہ سٹریس ہے، یہ انگزائٹی ہے، یہ ڈپریشن ہے، ٹینشن ہے، اور پتہ نہیں کیا کیا کچھ بلائیں ہیں، اور اس کے لیے کیا کیا دوائیں ہیں، اور پھر اس کے لیے کیا کیا اسباب ہیں، और कहने लगे कि वहाँ ऐसे ऐसे घर बने हुए हैं जहाँ जो है लोगों को रुलाते हैं, जिस तरह हमारे यहाँ ना ये बाज लोग लतीफे सुना के ऐसे शो होते हैं ना, जहाँ लतीफे सुना के लोगों को हंसाते हैं, वो कहते हैं वक्त ही गम गलत करने के लिए जा रहे हैं। तो ऐसी जगह भी है वहाँ कि जहाँ रुलाते हैं कि रो के ये गम इसका हल्का हो। और हमारे यहाँ क्या है, अल्लाह की मोहब्बत में रो लेना, अपने गुनाहों पे रो लेना, सरवरे कौनैन सल्लम की मोहब्बत में, अल्लाह पाक की मोहब्बत में, उसके हबीब की मोहब्बत में, सहाबा की मोहब्बत में, अहले बैत की मोहब्बत में, अल्लाह वालों की, नेक लोगों की मोहब्बत में आंसू बहा देना, अपनी अम्मा को याद करके रो लेना, अपने अब्बा को याद करके रो लेना, अपने अजीजों को याद करके रो लेना। इस रोने से साइंस कहती है सारे गम गलत हो जाते हैं, गम हल्के हो जाते हैं। हत्ता कि यहाँ तक फरमाया इस्लाम ने मैयत पे रोने को की फजीलतें लिखी हैं और धाड़े मार के रोने की वईदें लिखी हैं कि ऐसा ना करो। सरवरे कौनैन सल्लम के जब बेटे हजरत इब्राहिम आप फौत हो गए तो मेरे आका उसको झोली में लेके सारों कतार रो रहे थे और आपके आंसू बह रहे थे और आप रोए जा रहे थे। हजरत हमजा जब शहीद हुए रज़ी अल्लाह अन्हो तो आप जो है रो रहे थे और बहुत ज्यादा रो रहे थे। हजरत खदीजा रज़ी अल्लाह अन्हा हमारी अम्मा जब फौत हुई थी तो सरवरे कौनैन सल्लम, मेरे मोहतरम दोस्तों ये रोना तो है, रोना है, और वो रोना भी इसलिए कि या अल्लाह तेरी नेमत है, तूने ले ली, जुदाई का गम तो है। अब मेरे दोस्तों ये है हाल का अमर कि इस वक्त मैंने क्या करना है कि जफर आदमी उसको जानिएगा जो कैसा साहिब फहम और ज़का, जिसे ऐश में याद खुदा न रही, जिसे तैश में खौफ खुदा न रहा। अब मेरे दोस्तों इसको जान के चलना, इसी का नाम ईमान अमाल की जिंदगी है। इसको सोच सोच के चलें, मोमिन बन के चलें, मुसलमान बन के चलें, मोमिन अमन वाला, मुसलमान सलामती वाला। हजरते हजरते आमना के पास जो दाई आई थी उसका नाम शिफा था, और जिस दाई ने जो है वो डिलीवरी के वक्त, और जिस दाई ने सरवरे कौनैन सल्लम की जो है आपकी तरबियत फरमाई चंद साल, उसका नाम हलीमा था, हिल्म से, सादिया था, सआदत से। इस्लाम सलामती वाला, ईमान अमन वाला, मोमिन अमन वाला। हमारा तो सारा सारा कुछ खैर ही खैर है, अमन ही अमन है, सलामती ही सलामती है। मेरे दोस्तों दीन की इस तरतीब को लेके चलें, इसमें खैर ही खैर है, इसमें अमन ही अमन है, इसमें आफियत ही आफियत है। सारी मुश्किलें हल हों, सारी टेंशनें हल हों और सारी डिप्रेशन दूर हों। अल्लाह की रजा पे राजी न होने से इस वक्त मखलूक टेंशन का शिकार है, परेशानियों का शिकार है। और इस वक्त जो टेंशन और डिप्रेशन है, कैंसर से बड़ी बीमारियों में शामिल की जाती है। कि कैंसर के बारे में कहते कहते हैं कि वो तो फिर भी मौत देती है, लेकिन ये सिसका सिसका के मारती है, उनसे बड़ी बीमारियों में है ये। और उसकी बड़ी बीमारी की वजह यह है कि रजा बिल कजा, जो है मेरे रब ने दिया है इसमें खैर है, मैं अल्लाह की जात आली की तरफ रुजू करता रहूंगा, मेरा अल्लाह जल्ला शान हो जो खैर कर दे। बस बड़ी बीमारियों से बंदा बड़े नुकसान से, बंदा बड़ी मुश्किलों से, बंदा बड़े इब्तिला से बच जाता है, बहुत बड़े मसाइल से वो निकल आता है। मालूम हुआ अल्लाह जल्ला शानहु के ताल्लुक को पाने के बाद बंदे को दुनिया में भी खैर मिलती है और आखरत में भी खैर मिलती है। तो खैर को पाने का रास्ता सिर्फ अल्लाह जल्ला शानहु का हुक्म और आका सरवरे कौनैन सल्लल्लाहु अलैहि वसल्लम का तरीका है, मेरे कमली वाले का फैज है, रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की वो नूरानी जिंदगी है, वो कुरानी जिंदगी है, वो रूहानी जिंदगी है। उस जिंदगी के साथ चलने वाले को बरकतें मिलती चली जाती हैं, रहमतें मिलती चली जाती हैं, राहतें मिलती चली जाती हैं। मुझे उस दिन एक साहब का बहुत बड़ा बिजनेस था, वो मुझे कहने लगे मेरा बिजनेस एकदम ऐसे एक पल के अंदर खत्म हो गया, मेरी सारी साल सारी जिंदगी की मेहनत खत्म हुई। अगला जो लफ्ज कहा वो उससे बड़ा अजीब था, कहने लगा इसके बावजूद मेरे दिल में इत्मीनान है। تو میں نے ان سے عرض کیا، جو اطمینان والی نعمت تجھے رب نے دی ہے نا، یہ تو ان کو بھی نہیں ملی جن کے پاس ہے، کیوں اللہ والو ہیں، یہ تو ان کو بھی نہیں ملی جن کے پاس ہے، اور یہ اطمینان کس کو آتا ہے؟ جس کے اندر رضا بالقضا ہو اللہ. بس جس طرح وہ میں نے عرض کیا نا کہ ہم ایمرجنسی وارڈ میں تھے، واقعہ سنا ہے نا، کہ میں نے کہا آپ کا بیٹا فوت ہو گیا. اچھا چلو، اللہ کی چیز تھی، اللہ نے لے لیا. میرے دل میں اطمینان ہے، اطمینان ہے. اطمینان کی نعمت کو تھوڑی ہے، تھوڑی. میرے دوستو، اللہ جل شانہ کے ساتھ تعلق کو، سرور کون ہے صلی اللہ علیہ وسلم کی محبت کو پانے کے بعد چین ہی چین ہے، سکون ہی سکون ہے، سکون ہی سکون ہے. کوئی روحانی روشنی ملتی ہے تو آخر کار درود پاک سے لوگ شفا یاب ہو جاتے ہیں. وہ اس دن بندہ کہنے لگا، جی آپ کے میگزین میں نے پڑھا وہ درود شفا، اللہم صلی علی محمد طب القلوب و دوائیہ و عافیت الابدان و شفائیہ و نور الابصار و ضیائیہ و علی آلہ و صحابہ وسلم. درود پاک پڑھا اور کہنے لگے میرا تو پتہ نہیں کیا بیماریاں بتا رہا تھا، وہ ایسی خطرناک بیماریاں جو منہ پہ نہیں لائی جا سکتی. لگے وہ ساری بیماریاں ٹھیک ہو گئی. اور ایک اس دن خاتون آئی، وہ کہنے لگی جی میں نے اس خاتون کا واقعہ پڑھا تھا کہ اس کا کینسر ٹھیک ہو گیا، میرا کینسر تھا، میرا کینسر ٹھیک ہو گیا. اللہ اب بھیج تو درود رہے ہیں، اور اس درود میں کیا کوئی اینٹی بایوٹک ہے ایسا، کوئی کیسی بیماریوں کا نظام ہے بندہ ٹھیک ہو جاتا ہے؟ اب سمجھ آتی ہے یہاں کوئی، اس کی کوئی توجیہ، کوئی لاجک سمجھ تو نہیں آتی نا، لیکن نتائج کہتے ہیں بندہ ٹھیک ہو جاتا ہے، اور 100% ٹھیک ہوتا ہے. یہ جو دم کیا اور پانی جو ہے ہمارا، اس کے ایسے نتائج مجھے مل رہے جس کی آتی یقین جانی. بولے جی ہم نے فلاں جگہ اس کو دیا، بچہ دودھ جیسے کہتا ہے بالکل دامن خالی ہے، گھر میں روٹی نہیں ہے، تین دن کا فاقہ ہے، اور سچ کہہ رہا ہے اور آنسو بہ رہے ہیں، کہہ لے کچھ تو ڈال دے. یہ ہے اغسنا، آپ کو کیا پتا، یہ ہے اغسنا، یہ ہے. اللہ لا ملجا ولا منجا، یہ آپ پڑھ کیا رہے ہیں، آپ کو پتہ ہی نہیں ہے کیا طاقتور چیز ہے. اب اس کا جو میرے دوستو، اس کی جو پانی کے اندر تاثیر آتی ہے اس کریم کے نام کی، تو اس سے بلائیں، وبائیں، قحط، مرض اور پریشانیاں اور مشکلات اور دکھ نہ ہٹے تو کیا ہٹے. بعض لوگوں نے مجھے کہا نہیں جی گھر میں جھگڑے تھے، ہم نے میں نے ان سے کہا یہ دم کیا اور پانی نا اس کو بڑھاتے جاؤ، آٹا اسی سے گوندو، ہنڈیا میں یہی ڈالو. اور وہ کہنے لگے بیماریاں ختم ہوئیں، پریشانیاں ختم ہوئیں، گھروں میں محبتیں آئیں. بعض مجھ سے کہنے لگے گھروں کے اندر جو ہے اولاد کے یہ مسائل ہیں، میں نے کہا یہ پانی پلاؤ بھی صحیح، یہی بڑھاؤ بھی صحیح، یہی آٹا گونتے ہوئے یہی ہنڈیا میں یہی ڈالو، اور اسی سے غسل بھی کرو. اللہ جل شانہ کا نظام دیکھیں. میرے محترم دوستو، اس کریم کے نام میں برکت ہی برکت ہے، اور اس کریم کے حبیب دوست سرور کون اسلم کے نام میں خیر ہی خیر ہے، برکت ہی برکت ہے، کرم ہی کرم ہے، فیض ہی فیض ہے، عطا ہی عطا ہے، بس کو تیرے میرے کرنے میں کمی ہے. کیوں ایسا ہے نا؟ اپنی اس کمی کو ہم دور کریں. इस कमी को दूर करें। और एक बात याद रखना आखिरी, नफा उसको मिलेगा जिसको यकीन होगा, याद रखना। बेयकीनी नफे को खा जाती है, बेएतमादी नफे को उठा देती है। मिलेगा उसको किसको, जिसको यकीन होगा, जिसको कामिल यकीन होगा, जिसका मुकम्मल यकीन होगा, जिसके अंदर यकीन की से बढ़ के भी कोई ताकत होगी। मिलेगा इस पानी से भी, इस कलाम से भी, इन मजालिस से भी, इस जिक्र खास से जो हम करेंगे भी सही, इससे भी उसको नफा मिलेगा, और जो हम दुआ करेंगे इससे भी उसको नफा मिलेगा, और यहाँ आने से भी उसको नफा मिलेगा जिसके अंदर यकीन होगा। बेयकीनी नफे को खा जाती है। अरे यकीन नहीं, सरवरे कौनैन सल्लम के सामने बैठा हुआ है, अबू लहब है, अब्दुल्ला इब्ने उबई है, अबू जहल है और सरदार है, बेयकीनी का शिकार है, ना मिल सका, जहन्नम में चल रहे हैं। और यकीन वाला है, एक दुनिया के दीवार से छोटा आदमी है, वो बिलाल है, वो कुछ है, लेकिन उसको यकीन था, अल्लाह ने उसको कायनात का ऊंचा आदमी बना दिया। कायनात का ऊंचा आदमी, अल्लाह के नबी के बाद कायनात का ऊंचा आदमी है। याद रखना, जिसको मिला है यकीन पे मिला है, और जिसे छिना है बेयकीनी पे छिना गया है। यकीन, बेयकीनी अमाल के नफे को छीन लेती है, बेयकीनी अमाल के नफे को हवा में तहलील कर देती है, बेयकीनी अमाल के नफे के अंदर दरारें डाल देती है, और बेयकीनी अमाल से नफे अमाल के नफे से इंसान को महरूम कर देती है। बेयकीनी, बेयकीनी, यकीन पैदा कर, यकीन पैदा कर, अपने अंदर यकीन पैदा करें तो करेंगे ना। एक गुजारिश है आखिरी के, हमारी ये गलियां, हमारे पड़ोसी हमारे साथ तावन करते हैं, आपसे दरख्वास्त ये है कि गाड़ियां यहां ना खड़ी किया करें, दुआ के बाद गलियों में खड़ी होकर बातें ना किया करें। बाज़ औक़ात हमारे वो पड़ोसी हैं, उनके वालिद को इमरजेंसी पड़ गई, गेट के सामने किसी ने गाड़ी खड़ी कर दी, अब गेट खोले गाड़ी निकाले वो परेशान इतना ज्यादा जिसकी हद नहीं। अब पता होता क्या है, फिर कोई बंदा बोलता है ना तो हम कहते हैं देखें जी ये गुस्ताख हो गया है, और ये हमारे जिक्र की महफिल होती है, हमारी ये अल्लाह अल्लाह की मजलिस होती है, इसके खिलाफ बोलते हैं, तंग पहले खुद करते हैं तो क्यों तंग करते हैं। मेरी आपसे दरखास्त है, और बारहा दरखास्त करता हूँ, और अक्सर ये काम पुराने साथी करते हैं बावजूद सुनने के, पता नहीं बरकत के लिए करते होंगे शायद, वहां गाड़ी खड़ी करना गेटों के आगे, मोटरसाइकिलें खड़ी करना, और फिर दर्श के बाद गलियों में चार चार दो दो वहां ग्रुप इकट्ठे होके और वहां बातें करना, भाई नहीं अल्लाह वालों, ये जो सोसाइटी है आपने महसूस किया यहाँ प्राइवेसी है, इधर गेट है, इधर गेट है, एक मैं ही हूँ ज्यादा जिसकी गाड़ियां जिसके मोटरसाइकिल सबसे ज्यादा आते हैं वहां, तो यहाँ तो किसी को कोई मेहमान आ गया तो आ गया, चंद घर है यहाँ आप जानते हैं। तो मेरी आपसे दरखास्त है हमेशा के लिए, और आपको एक और भी दरखास्त है, अगर किसी को देखे ऐसा करते हुए उसे मोहब्बत से, प्यार से, इकराम से उसे रोकें, लेकिन मोहब्बत से, प्यार से उसको याद दहानी कराएं कि फकीर तो ऐसा कहता है, आप ऐसा ना करें। गलियों में खड़े हो, जिन हजरात के साथ खवातीन हैं, बहनें हैं, उनसे ये दरखास्त ये है कि उनको पहले से ही वक्त की तरतीब बना लें, ताकि बाहर उनका इंतजार ना करते रहें, पहले से वक्त की तरतीब बना के फौरन निकल जाए, कि गलियों में कोई खड़े ना हो, अच्छा नहीं लगता। आप मेरी दरखास्त पे गौर करेंगे, और मुझे तो कुछ नहीं होता, हमारे हाज तारिक साहब को अल्लाह जज़ाए खैर दे, अल्लाह इनकी नस्लों में बरकतें अता फरमाए, ये बेचारे लोगों से खपते खपाते रहते हैं, लोग इनको शिकवा करते हैं, तो अच्छी बात तो नहीं है मेरे दोस्तों। हमारी वजह से एक मेरे दोस्तों तकलीफ हो किसी को, तो मेरे दोस्तों हराम है, हराम है, हराम है, तो हराम तो बहुत बड़ा जुर्म होता है उसका, तो कोशिश करेंगे, किस चीज़ की कोशिश करेंगे। हमारा एक दोस्त था, मैं उससे ऐसे अल्लाह अल्लाह की बातें करता ना, तो वो कहते इंशाल्लाह इंशाल्लाह, एक बार मैंने उससे कहा, मैंने कहा भाई कुछ थोड़ा सा कहने लगे, मैं तो इंशाल्लाह कहता था ना करने की, या करें, सच्ची बात उसने ऐसी कहा, उसने कहा जी मुझे कहने लगा भाई मैं तो इंशाल्लाह कहता था, इंशाल्लाह नहीं करूँगा, और इंशाल्लाह भी बड़ी ताकत से कहता था, बड़े हौसले से बंदा कहता ना इंशाल्लाह इंशाल्लाह ऐसे कहता, तो भाई इंशाल्लाह वो ना हो। انشاءاللہ کرنے والی ہو. اب ہم ذکر کریں گے جس طلب سے، جس توجہ سے، اور جس یقین کی طاقت سے کریں گے نا، اس یقین کی طاقت سے ملے گا. اب اس وقت جتنے بھی حضرات بیٹھے ہیں، بس یہ دیکھ کے جانا ہر بندے کی جھولی آج خالی نہ جائے. ہیں ہاں، اس کریم کے نام کو اس یقین سے پکاریں اور اس اندر کی طرف سے پکاریں کہ دل کے ٹکڑے ٹکڑے ہو جائیں اللہ کا نام آتے ہی. کہ وہ لفظ ہے وجلت قلوب، کہ ان کا دل اللہ کے نام سے ایسے ڈر جائے اور دل بس دہل جائے اور دل ایسے بکھر جائے اور دل کے ٹکڑے ٹکڑے ہو جائیں. بس اللہ کا نام دلوں میں ان ٹکڑوں ٹکڑوں کے اندر جذب ہو کے دلوں میں نور پیدا ہو کے اللہ کا نام بچ جائے اس کیفیت کے ساتھ. اور سرور کونے اسلم پہ جب درود پاک بھیجیں گے تو بس آقا سرور کونے اسلم پہ درود پاک اس کے ساتھ کہ میرے آقا کا کے احسانات، مسلسل احسانات، مسلسل وہ سامنے ہوں اور آپ کی محبت سے منہ میٹھا ہو جائے. ہائے ہائے ہاں، منہ میٹھا ہو جائے. حضور کا نام آئے اور منہ میٹھا نہ ہو، شہد کی مکھی اگر درود نہ پڑھے تو شہد میٹھا نہیں ہوتا. ہاں یہ حقیقت ہے، شہد کی مکھی پھولوں سے رس لیتی ہے اور پھولوں کا رس کڑوا ہوتا ہے. آپ کبھی پھولوں کے رس کو چکھ کے دیکھو، کڑوا ہوتا ہے. میٹھے ذائقے تو پھلوں کے اندر ہوتے ہیں، پھلوں کے باہر کے ذائقے کڑوے ہوتے ہیں اکثر. تو کڑوا تو ہوتا تو اس کے پیٹ سے جو چیز نکلتی ہے وہ تو کڑوی ہوتی، لیکن نہیں، سرور کونین صلی اللہ علیہ وسلم کے نام کی برکت سے، اسی کے نام کی برکت سے، اسی کے نام کی لاج سے وہ جو ہے. بھائی موبائل بند کر دیں، بار بار تکلیف ہو رہی ہے، اس کو بند کر دو. اللہ والو، برکت سے پھر کیا ہوتا ہے، کیا ہوتا ہے، وہ شہد، بھائی توجہ فرماؤ، شہد میٹھا ہو جاتا ہے. تو اب خود سوچیں، اب یہ ذکر جو مختصر سا کریں گے ہم، کس کیفیت کے ساتھ، کس یقین کے ساتھ، اور کس درد کے ساتھ، اور کس محبت سے کریں گے. اب ہر شخص اپنے آپ کو دیکھ لے اور پھر کرے. اوپر میرے ڈیسک میں رکھ دیجیے گا، اوپر ڈیسک میں رکھ دیجیے گا. بسم اللہ الرحمن الرحیم، الحمد للہ رب العالمین، اللهم صل على محمد. بسم الله الرحمن الرحيم. Thank you. بسم الله الرحمن الرحيم. قل هو الله
الله.